यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजो देशभर 4,000 भन्दा बढ़ीको उम्मेद्वारी दर्ता उम्मेद्वारका विरूद्ध आज उजुरी दिन सकिने। निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार। र सिरियाली सेनाद्वारा एसडीएफ समूहमाथि जारी आक्रमण 4 दिनका लागि रोकिएको घोषणा।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजो देशभर निर्वाचनमा भाग लिन दल दर्ता गरेका मध्ये 68 दलका 2,925 जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै 1,187 जना स्वतन्त्र तर्फ उम्मेद्वारी दर्ता भएको पनि आयोगले जनाएको छ। देशभर दर्ता भएका उम्मेद्वारहरूको सूची हिजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ। यस्तै आज बिहान 10 देखि 3 बजेसम्म दर्ता उम्मेद्वारीको विरोध उजुरी दिन सकिने र उजुरी उप जाँचबुझ एवं निर्णय गरी माघ 8 गते बेलुकी 5 बजेदेखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगका अनुसार माघ 9 गते बिहान 10 देखि 1 बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिन सकिने र सोही दिन दिउँसो 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी साँझ 7 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। उम्मेद्वारी दर्ता भएपछि हिजो साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिताको पूर्ण रूपमा परिपालन गरी स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सबै राजनैतिक दल तथा सरकारवाला पक्षलाई आग्रह गर्नुभयो।
आगामी फाल्गुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन एकदम स्वच्छ निष्पक्ष भयरहित प्रतिस्पर्धात्मक र विश्वासयोग्य र संसारका विभिन्न मुलुकले अहिले हेरिरहेको निर्वाचनलाई चाहिँ यो ठिक छ है, नेपालले असाध्यै राम्रोसँग निर्वाचन गर्यो भन्ने कुरो अन्तर्राष्ट्रिय स्तरका धेरै शुभेच्छुक शुभचिन्तकहरूलाई पनि हामीले परिचय दिनुपर्ने भावनाले एकदम शान्तिपूर्ण ढंगबाट निषेधात्मक राजनीतिलाई निषेधै गरेर स्वच्छ रूपमा प्रतिस्पर्धा गरेर यो अहिलेको निर्वाचन सम्पन्न गर्न सबै सरकारवालाहरूलाई निर्वाचन आयोगको तर्फबाट हार्दिक अनुरोध आग्रह गर्दै यहाँहरूको जुन उत्साह जिज्ञासा साथ अहिले आएर अब यो निर्वाचनको सन्दर्भमा यहाँहरूले जुन सक्रिय भूमिका खेल्नुभयो त्यसलाई यहाँहरू संचारकर्मी मित्रहरूलाई धन्यवाद।
उहाँले आचार संहिता उल्लंघन भएको उजुरी परेमा सो उपर छानबिन गरी सम्बन्धित पक्षलाई कार्यवाहीको दायरामा ल्याइने पनि बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले पालिका तथा प्रदेश सभाका सदस्यहरूले प्रतिनिधि सभा निर्वाचनका लागि पदबाट राजीनामा दिई खाली भएको पदहरूमा सरकारसँगको समन्वयमा पुननिर्वाचन गरी पदपूर्ति गरिने जानकारी पनि गराउनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मुलुकभरका निर्वाचन क्षेत्रमा विभिन्न राजनैतिक दलका शीर्ष नेता र निवर्तमान मन्त्रीहरूले मनोनयन पत्र दर्ता गराउनु भएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापा क्षेत्र नम्बर 5 मनोनयन दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रूकुम पूर्वबाट उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डाक्टर बाबुराम भट्टराईले गोर्खा निर्वाचन क्षेत्र नम्बर दुईबाट र नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले रौतहट क्षेत्र नम्बर चारबाट मनोनयन दर्ता गराउनु भएको छ। त्यस्तै नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर चारबाट ओआरएस मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितौन क्षेत्र नम्बर दुईबाट ओआरएस मार्फत उम्मेद्वारी दर्ता गराउनु भएको छ। यस्तै झापा क्षेत्र नम्बर दुईमा निवर्तमान सभामुख देवराज घिमरेले नेकपा एमालेका तर्फबाट र उपसभामुख इन्दिरा राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यस्तै झापा क्षेत्र नम्बर तीनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले उम्मेद्वारी दर्ता गराउनु भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर तीनबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सुनसरी एकबाट मनोनयन दर्ता गराउनु भएको छ। यस्तै निवर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर दुईबाट र निवर्तमान युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताले सिराहा निर्वाचन क्षेत्र नम्बर एकबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ क्षेत्र नम्बर पाँच र नेपाली कंग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर छबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर दुई र नेपाली कम्युनिष्ट पार्टीका नेता एवं भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालले चितौन क्षेत्र नम्बर तीनबाट मनोनयन दर्ता गराउनु भएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्र सहित सात दलले उम्मेद्वारी दर्ता गराएका छन्। हिजो भएको मनोनयन दर्तामा नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी, माओवादी र एक स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दर्ता गराएको बाजुराका मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो। त्यस्तै एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनैतिक पार्टीले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिजो नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी र मंगोलियन नेशनल अर्गनाइजेशन पार्टीका उम्मेद्वारहरूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनु हुने सबै राजनैतिक दल तथा उम्मेद्वारहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक सन्देश जारी गर्दै आगामी फागुन 21 गते सम्पन्न हुने निर्वाचनका लागि हिजो अर्को महत्वपूर्ण कोसे ढुंगा मनोनयन दाखिला पार गर्न सफल भएको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागि परेको स्मरण गराउँदै सुरक्षा व्यवस्थामा कति पनि सम्झौता नगरिने उहाँले बताउनु भएको छ। प्रतिनिधि सभाको 165 पदका लागि 3400 भन्दा बढ़ी उम्मेद्वारहरूले मनोनयन दर्ता गराउनु भएको लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताउनुभयो। निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनैतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा संचार गरेको बताउँदै उहाँले अब मुलुकबाट अन्यल र अनिश्चितताको अवस्था पूर्णत अन्त्य भएको उल्लेख गर्नुभएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा हुमिएको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सुरक्षा मामिलाका पत्रकारहरूसँग हिजो गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले प्रदेशगत रूपमा सुरक्षा गोष्ठी गरी एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको बताउनुभयो। उहाँले भयरहित वातावरणमा निर्वाचन गराउन शान्ति सुरक्षाको सुदृढ व्यवस्था गरिने बताउनुभयो। विगतको तुलनामा शान्ति सुरक्षाको स्थिति सुदृढ हुँदै गएको बताउँदै गृहमन्त्री अर्यालले शान्तिपूर्ण रूपमा निर्वाचन सफल पार्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले सूचना प्रविधिको दुरूपयोग नियन्त्रण गर्न गृह प्रशासनको नेतृत्वमा टेलिकम, साइबर ब्यूरो र सरकार भएका निकायको सहभागितामा आवश्यक व्यवस्था गरिएको पनि बताउनुभयो। छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले एकीकृत सुरक्षा योजना पूर्ण कार्यान्वयनका साथ निर्वाचनका निम्ति शान्ति सुरक्षा प्रभावकारी बनाइएको बताउनुभयो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई मतदान गर्न जाँदा परिचय पत्र बोक्न अनुरोध गरेको छ। यही माघ 11 गते हुने निर्वाचनका लागि मतदाताले आफ्नो परिचय खुल्ने परिचय पत्र बोक्नुपर्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र निर्वाचन अधिकृतबाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराएको प्रमाण पत्र निर्वाचन अधिकृतबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र बोक्नुपर्ने आयोगले जनाएको छ। यस्तै प्रदेशसभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचय पत्र नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्र बोक्न पनि आयोगले अनुरोध गरेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पामा भएको तयारीबारे पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा यति बेला दल तथा स्वतन्त्र उम्मेद्वारहरू निर्वाचनमा होमिने तयारी गर्दा निर्वाचन गराउने जिम्मेवारी पाएका सरकारी निकायहरू निष्पक्ष धाँधली रहित र स्वतन्त्र निर्वाचन गराउन खटिएका छन्। पाल्पा क्षेत्र नम्बर एकमा जम्मा मतदाता संख्या 98,383 रहेका छन् भने क्षेत्र नम्बर दुईमा 1,09,053 जना मतदाता गरी जम्मा 2,07,436 जना मतदाता रहेका छन्। जिल्ला निर्वाचन अधिकारी महेश शर्मा:
मतदाता हुनको लागि चाहिँ यो महिना 5 गतेसम्म मतदाता नामावलीमा दर्ता गराइसकेका र 2082 फागुन 20 गते 18 वर्ष पूरा भएकाहरूलाई मानेको छ। निर्वाचनका विभिन्न कार्यक्रमहरू मतदाताहरू समक्ष पुग्छ।
2079 सालको निर्वाचनमा भन्दा अहिले जिल्लामा 6,110 जना बढी मतदाता रहेका छन्। जिल्लामा कुल 751 जना प्रहरी आवश्यकता रहेकोमा हाल 392 जना प्रहरी रहेका छन्। निर्वाचन प्रहरी समेत माग अनुसार अपुग भएकाले छिमेकी जिल्लाबाट ल्याउनु परेको छ। जिल्लामा जम्मा मतदान स्थल 118 र मतदान केन्द्र 251 रहेका छन्। समग्र निर्वाचन स्थलको विषयमा जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी विनु बजाचार्य कुँवर:
क्षेत्र नम्बर एकमा अति संवेदनशील 20 छ, संवेदनशील 24 छ, सामान्य 8, टोटल 52 छ। क्षेत्र नम्बर दुईमा अति संवेदनशील 9, संवेदनशील 26, सामान्य 31, टोटल 118 हो हाम्रो।
अहिले सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो क्षेत्रको इलाकामा कर्मचारी पठन गर्ने व्यवस्था रहेको छ। मतपत्र पनि निर्वाचन अधिकृतले नै बुझेर वितरण गर्ने प्रावधान रहेको छ। यसअघि मुख्य निर्वाचन अधिकृतले वितरण गर्ने प्रचलन रहेको थियो। मुख्य निर्वाचन अधिकृत हरि शर्मा पङ्गेनी:
सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो क्षेत्रको इलाकामा कर्मचारी खटन पठन गर्नेछ। समितिबाट आएका नामावली हेरेर मतपत्र पनि त्यही अनुसार सम्बन्धित निर्वाचन अधिकृतमा जानेछ र उसले डिस्ट्रिब्युट गर्नेछ। पहिलाको जस्तो अनुगमन अधिकृत दिने व्यवस्था छैन र निर्वाचन आयोगबाट तोकेर अनुगमन अधिकृत खटाउने व्यवस्था छ, त्यही अनुसार नै त्यसको अनुगमन गर्नेछ।
निर्वाचन आचार संहिता पालन भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले नै आचार संहिता अनुगमन समिति गठन गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरूद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले हिजो सभापति थापा विरूद्ध शेरबहादुर देउबा नेतृत्वमा रहेको समूहले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले उक्त विवादको रिट निवेदनमा जटिल एवं गम्भीर कानूनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइँदा ती प्रश्नहरूको छिटो निरूपण हुन आवश्यक देखिँदा विपक्षीहरूको लिखित जवाब परेको वा अवधि व्यतीत भएको मितिले 15 दिनभित्र प्रस्तुत निवेदनलाई अन्तिम सुनवाईका लागि अग्राधिकार भने प्रदान गरेको छ। निवेदकको पक्षबाट पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, रमेश बडाल, कामना खाती लगायतले बहस गर्नुभएको थियो। कांग्रेस नेता देउबा र पूर्णबहादुर खड्काको वारिस श्रवण कुमार श्रेष्ठले यही माग 4 गते दायर गर्नुभएको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर माघ 6 गतेको निर्वाचनको उम्मेद्वारी रोकिपाऊ र नयाँ निर्वाचित कार्य समिति अवैधानिक भएको भन्दै भंग गर्न माग गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना मन्त्रीले पदबाट राजीनामा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री समक्ष शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सूचना तथा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरूले सम्हाली आउनुभएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिन उहाँहरूले राजीनामा दिनुभएको हो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा संशोधन विरूद्ध परेको मुद्दामा महाधिवक्ता कार्यालयले गरेको निर्णयको सक्कल प्रति झिकाउन हिजो आदेश गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसूरको मुद्दा महाधिवक्ता कार्यालयले संशोधन गरेको गत पुस 30 गतेको निर्णयको सक्कल प्रति झिकाउन आदेश गरेको हो। आदेशमा अभियोग पत्र संशोधन सम्बन्धी कानूनी व्यवस्थाको दायरा एवं त्यसका सीमा लगायत संवैधानिक एवं कानूनी प्रश्नहरूको निरूपणका साथै मुद्दाको प्रकृति र दुवै पक्षको जिकिर बमोजिम अन्तरिम आदेश जारी हुने वा नहुने निष्कर्षमा पुग्न मनासिब न्यायचित र आवश्यक देखिँदा यही माघ 8 गतेलाई छलफलका लागि बोलाएको भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको 1 करोड़ रूपियाँ धरौटी बुझाउनु भएको छ। हिजो लामिछानेले धरौटी स्वरूप 1 करोड़ रूपियाँ बराबरको ब्याङ्क ग्यारेन्टी पेश गर्नु भएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित 29 जना विरूद्ध सहकारी ठगी तथा संगठित अपराध अन्तर्गत गत असार 1 गते पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अभियोजन पक्षले 11,56,94,000 रूपियाँ बिगो माग दावी गरेको छ। हिजो भएको थुन्चेक बहसपछि न्यायाधीश रूद्र सुवेदीको एकल इजलासले लामिछानेसँग 1 करोड़ रूपियाँ धरौटी माग गर्ने आदेश दिएको थियो। भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि दिएको चुनाव सम्बन्धी सहयोगको पहिलो चरण हिजो गृह मन्त्रालयमा हस्तान्तरण गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय दूतावासका उपमिशन प्रमुख राकेश पाण्डेले गृहमन्त्री ओम प्रकाश अर्याललाई 60 भन्दा बढ़ी डबल क्याब पिकअप सवारी साधन तथा अन्य आवश्यक सामान हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा गृहमन्त्री अर्यालले सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्दै भारत र नेपालको सम्बन्ध केवल राजनैतिक वा आर्थिक मात्र नभई जनस्तरको मित्रता र विश्वासको प्रतीक पनि भएको बताउनुभयो। भारतले सन् 2008 निर्वाचन सम्बन्धी सहयोग गर्दै आएको छ। आगामी फागुन 21 गते हुने चुनावका लागि भारत सरकारले करिब 650 सवारी साधन सहयोग स्वरूप प्रदान गर्ने जनाएको छ। स्याङ्जाको वालिङ चापाकोट पक्की सड़क खण्ड अन्तर्गत वालिङ 7 धोडे पानीमा हिजो ट्राक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। दुर्घटनामा वालिङ 7 केवरेका 65 वर्षीय डोलराज कोइराला र कैलालीको टीकापुर 7 35 वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। ट्राक्टर दुर्घटनामा परि घाइते भएका 4 जनालाई थप उपचारका लागि पोखरा लगिएको छ। वालिङबाट ढुङ्गा लिएर चापाकोटतर्फ जाँदै गरेको ट्राक्टर अनियन्त्रित भई सड़कबाट झण्डै 10 मिटर तल खोल्सामा खसेको थियो। वन तथा वातावरण मन्त्रालयले जीवन्त सगरमाथा नेपालको पर्वतीय उद्यमशीलता रणनीति सार्वजनिक गरेको छ। हिजो मन्त्रालयले संयुक्त राष्ट्रसंघ र खाद्य तथा कृषि संगठन एफएओको सहकारीमा तयार पारिएको सो रणनीति सार्वजनिक गरिएको हो। मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले यस रणनीतिबाट हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनस्तर उकास्न सहयोग पुग्नुका साथै प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षण सुनिश्चित हुने अपेक्षा गरिएको बताउनुभयो। रणनीतिमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, हिमाली जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, जलस्रोतको संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जन सुदृढीकरणलाई मुख्य आधारका रूपमा समेटिएको छ। यस वर्षको जलपंक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा 42 प्रजातिका चरा भेटिएका छन्। चितौन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा 42 प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो। गत वर्षको पंक्षी गणनामा 41 प्रजातिका पंक्षी भेटिएका थिए। यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा 42 प्रजातिका पंक्षी भेटिएका छन्। उहाँले भन्नुभयो, गत वर्षको भन्दा यस वर्ष चराको संख्या र प्रजाति वृद्धि भएको छ। चितौन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढ़ी चरा फेला परेका हुन्। नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्क अनुसार यस वर्ष नारायणी क्षेत्रमा 42 प्रजातिका 12,887 चरा भेटिएको संयोजक चौधरीले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकता दिएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। कार्यवाहक प्रमुखको जिम्मेवारी पाएपछि हिजो पहिलो पटक विभागीय प्रमुखसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा, असल तथा सफल अभ्यासको निरन्तरताका लागि सबैको एकै ठाउँमा सबै उभिनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। सिरियामा सरकारले चार दिनका लागि युद्ध विरामको घोषणा गरेको छ। विद्रोही समूह कुर्दिस लीड सिरियन डेमोक्रेटिक फोर्सेस एसडीएफ विरूद्ध लगातारको आक्रमणपछि सिरियाली सेनाले चार दिनका लागि आक्रमण रोकिने घोषणा गरेको अल जजिराले उल्लेख गरेको छ। एसडीएफले युद्ध विराम घोषणाको स्वीकार गर्दै सैनिक आक्रमण नभए आफूहरूले आक्रमण नगर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने आफ्नो योजनाको विरोध गर्ने युरोपेली देशहरूमाथि थप कर लगाउने घोषणा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ग्रीनल्याण्डको सार्वभौमिकताप्रति युरोपेली मुलुकहरू एकजुट भएका छन्। अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा चिनिया रेस्टुरेन्टभित्र विस्फोट हुँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा 1 जना चिनिया र 6 जना अफगान नागरिक मारिएको अधिकारीहरूले बताएका छन्। चीनको उत्तरी क्षेत्र स्थित एउटा कारखानामा भएको विस्फोटमा 9 जनाको ज्यान गएको छ। सिन्हुआले यसअघिको विस्फोटमा घाइते भएका 84 जनालाई उपचारका लागि अस्पताल लगिएको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालको सार्वजनिक ऋण अर्थात सरकारले तिर्न बाँकी सरकारी ऋण 28 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 शुरूमा 26 खर्ब 74 करोड़ रूपियाँ रहेको सार्वजनिक ऋण गएको 6 महिनामा 1 खर्ब 32 अर्ब 34 करोड़ रूपियाँले बढ़ेर 28 खर्ब 6 अर्ब 39 करोड़ रूपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यो सरकारको कुल गारस्थ उत्पादनको 45.95% बराबर हुन आउँछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा करिब 53% अर्थात 14 खर्ब 87 अर्ब 26 करोड़ रूपियाँ र आन्तरिक ऋणको हिस्सा करिब 47% अर्थात 13 खर्ब 19 अर्ब 13 करोड़ रूपियाँ रहेको छ। कुल गारस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात 21.60 र बाह्य ऋणको अनुपात 24.35% रहेको छ। सरकारले चालू आर्थिक वर्षका लागि 5 खर्ब 95 अर्ब रूपियाँ बराबरको सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा गएको 6 महिनाको अवधिमा करिब 2 खर्ब 14 अर्ब 55 करोड़ रूपियाँ अर्थात वार्षिक लक्ष्यको 36.02% मात्र सार्वजनिक ऋण उठाएको छ। पछिल्लो 6 महिनामा सरकारले उठाएको ऋणमा आन्तरिक ऋणको हिस्सा 82.81 र बाह्य ऋणको हिस्सा 17.19% रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको पूर्वी नाका काँकड भित्ताबाट 13 अर्ब 67 करोड़ रूपियाँ भन्दा बढ़ीको माल वस्तु निर्यात भएको छ। पूर्वी नाका हुँदै नेपालबाट अलैची, चिया, प्लाइवुड, छुर्पी, अमृतसो, अदुवा, तरकारी तथा जड़ीबुटी भारत र तेस्रो मुलुक निर्यात हुने गर्दछ। यो अवधिमा काँकडभिट्टा नाकाबाट 26 अर्ब 66 करोड़ रूपियाँ भन्दा बढ़ीको माल वस्तु आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत एवं सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा आयात निर्यातबाट करिब 8 अर्ब 41 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरणमा सहयोग पुर्याउन भोजपुरको रामप्रसाद राई गाउँपालिकाले 2 शीत भण्डार कोल्ड स्टोर निर्माण गरेको छ। गाउँमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउन गाउँपालिकाले 72,000 र 36,000 केजी भण्डारण क्षमताका 2 शीत भण्डार केन्द्र निर्माण गरेको गाउँपालिकाका अध्यक्ष थमबहादुर राईले जानकारी दिनुभयो।
केशव ढुङ्गाना, अब खेल समाचार।
एन्फा राष्ट्रिय लीगमा मंगलबार सम्पन्न दुवै खेल बराबरीमा सकिएका छन्। दिनको पहिलो खेलमा चितलाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग एक एक गोलको बराबरी खेल्यो। दोस्रो खेलमा प्लानिङ बोइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। दुवै खेल सातदोबाटो स्थित एन्फा मुख्यालय मैदानमा भएको हो। माउन्टबेटको गोलमा चितलाङले 41 मिनटमा पुलिस विरूद्ध शुरूआती अग्रता दिलाएको थियो। निर्धारित समय सकिन 3 मिनट बाँकी छँदा लुचुमान राणा मगरले आत्मघाती गोल गर्दा चितलाङले 2 अङ्क गुमायो। लीगमा पुलिसको यो पहिलो अङ्क हो। पहिलो खेलमा पुलिसले प्लानिङ बोइज युनाइटेडसँग 1-0 गोलको हार बेहोरेको थियो। चितलाङले यसअघि नव जनजागृति क्लबलाई 2-1 गोलले हराएको थियो। आफ्नो पहिलो खेलमा मनाङ मुर्स्याङदी क्लबमाथि 5-0 गोलको फराकिलो जित हासिल गरेको आर्मीले मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न सकेन। लीगमा बुधबार कुनै पनि खेल हुने छैन। 3 गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरूष फुटसल च्याम्पियनशीपको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ। थाइल्याण्डको बैंकिङ स्थित नन्थाबुरी स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपाल र पाकिस्तानले 4-4 गोलको बराबरी खेलेको हो। प्रतियोगितामा नेपालले यो दोस्रो बराबरी हो। नेपालले भारतसँग 3-3 बराबरी खेलेको थियो। श्रीलंकालाई भने 2-1 हराएको थियो। यो सँगै नेपालले 3 खेलबाट 5 अङ्क पुर्याएको छ। नेपाल तेस्रो स्थानमा यथावत छ। समान खेलबाट 7 अङ्क पुर्याएको पाकिस्तान भने मालदिवसलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ। पोखरामा यही जनवरी 31 फेब्रुअरी 7 हुने साफ महिला U19 च्याम्पियनशीपको खेल तालिका सार्वजनिक भएको छ। मंगलबार दक्षिण एसियाली फुटबल महासंघ साफले 4 राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो 3 बजे हुनेछ। त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भूटानसँग खेल्ने तालिका छ। दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी 2 भूटानको सामना गर्नेछ। त्यसपछि फेब्रुअरी 4 बंगलादेशसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि अङ्क तालिकाको शीर्ष 2 अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन्। सबै खेल पोखरा रंगशालामा हुनेछन्।
अझै बम अब मौसम। आज तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.4 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:35 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजो देशभर 4,000 भन्दा बढ़ीको उम्मेद्वारी दर्ता उम्मेद्वारका विरूद्ध आज उजुरी दिन सकिने, निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई, नेपाली कंग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार र सिरियाली सेनाद्वारा एसडीएफ समूहमाथि जारी आक्रमण 4 लागि रोकिएको घोषणा। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।